जावेद साहब, मेरा सवाल नमाज़े तरावी की रेफरेंस से है कि इसकी रोज़ों में क्या हैसियत है और इसकी स्टैंडिंग्स इस्लाम में क्या हैं कि कितनी तरावी हमें पढ़नी चाहिए, तरावी की नमाज, और ये क्या नफली इबादत है या वाजिब या फ़र्ज, और इसका इसमें कितना कुरान पाक की तिलावत कितनी करनी चाहिए और नबी पाक ने इसको किस तरह से अदा किया।
रसूलुल्लाह सल्लम जैसे हम पांच नमाजें पढ़ते हैं, इसके साथ एक जायद नमाज पढ़ते थे जिसको तहज्जुद की नमाज कहा जाता है। कुरान मजीद में ये बताया गया है कि ये नमाज आप पर फर्ज की गई थी। सूरह बनी इसराइल में अल्लाह ताला का इरशाद है कि ये पांच नमाजें तो लोग पढ़ेंगे ही, आप तहज्जुद के वक्त उठकर एक और नमाज भी पढ़ें नाफिलतन लक, ये आपके लिए एक जायद नमाज है। उस नमाज के बारे में सूरह मुजम्मल में भी खास ताकीद की गई और ये बताया गया कि जो जिम्मेदारी आप पर डाली जा रही है उस जिम्मेदारी से कमा हक हो दबरा होने के लिए आपको तहज्जुद का एहतमाम करना चाहिए। इसको क़यामुल लैल भी कहते हैं, यानी रात के वक्त खड़े होकर अल्लाह ताला की इबादत की जाए। तो रसूलुल्लाह सल्लम ये नमाज बिलमूम पढ़ते थे, यानी क्योंकि आप पर ये नमाज फर्ज थी तो किसी उजर के बगैर तो आप कभी नहीं छोड़ते थे इसको। हुजूर ने एक रमजान में, ये बताया जाता है, कि अपने हुजरे से बाहर निकलकर नमाज पढ़ना शुरू कर दी। इसमें तलावत जरा बुलंद आवाज से की जाती है। लोग बिलमूम उस जमाने में मस्जिद में भी रात में बैठे हुए थे इबादत करने के लिए। जब उन्होंने देखा कि हुजूर अपने हुजरे से बाहर आ गए हैं और आपने नमाज बाहर आके पढ़ना शुरू कर दी है, तो वो पीछे नमाज पढ़ने लग गए। अगले दिन और ज्यादा लोग जमा हो गए, उससे अगले दिन और ज्यादा लोग जमा हो गए। ये तहज्जुदी के वक्त में हुजूर ने पढ़ी है। चुनांचे बुखारी की रवायत में फी जौफिल लैल के अल्फाज हैं, यानी आप जो आपने अपने एतकाफ के लिए एक बोरिए का हुजरा सा बनाया हुआ था उससे बाहर निकले और उससे बाहर निकलकर आपने आधी रात के वक्त जब आप तहज्जुद पढ़ते थे ये नमाज पढ़ना शुरू कर दी। यानी ये कोई ईशा के बाद हुजूर ने नहीं पढ़ी। तो लोग जमा हो गए, जब तीन दिन लोग जमा हुए और चौथे दिन फिर देखा कि मस्जिद भर गई है, इधर उधर खबर फैल गई कि हुजूर के पीछे हम नमाज पढ़ रहे हैं, जाहिर है कि बड़ी सादत की बात थी। तो ज्यादा लोग जमा हो गए, मस्जिद पूरी भर गई लोगों से, हुजूर बाहर तशरीफ नहीं लाए। तो आपने फजर के वक्त जब आप नमाज पढ़ाने के लिए आए तो लोगों से ये कहा कि मुझे इस बात का अंदेशा हुआ, मुझे मालूम था कि तुम सब लोग आए हुए हो, लेकिन मुझे अंदेशा हुआ कि ये कहीं तुम पर फर्ज ही ना कर दिया। इन मुझ पर तो फर्ज है ही, लेकिन तुम्हारा इश्तियाक देखकर अल्लाह ताला ये कहेंगे ठीक है इन लोगों को भी ये नमाज लाजमन पढ़नी चाहिए, फिर तुम इसका हक नहीं अदा कर सकोगे। रमजान के महीने में ही होगा। तो रमजान के महीने में ही चूंकि लोगों में इबादत का बहुत शौक भी पैदा हो जाता है, तो इस वजह से फितरी तौर पर लोग ज्यादा इश्तियाक के साथ इकट्ठे भी हुए रमजान में। तो हुजूर ने उसके बाद लोगों को ये तवज्जो दिलाई और बस मामला खत्म हो गया। लोग अपने तरीके पर ये नमाज पढ़ते रहे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये मालूम होता है कि बाद लोगों ने आपसे तहज्जुद की नमाज के बारे में ये पूछा कि क्या हम इसको इशा के साथ मिला के पढ़ सकते हैं, क्योंकि बहुत से लोग ऐसे होते हैं जिनके लिए नींद तोड़कर उठना मुश्किल होता है।
यानी ये सवाल तहज्जुद की नमाज
के बारे में किया गया। तो हुजूर ने कहा कि हाँ ठीक है, तुम इशा के बाद पढ़ सकते हो। जिन लोगों को ये अंदेशा हो कि वो उठ नहीं सकेंगे, वो इशा के फौरन बाद तहज्जुद पढ़ लिया करें। ये जिसको आप वितर कहते हैं ये असल में तहज्जुदी की नमाज है।
अच्छा।
तो लोगों ने इशा के बाद भी नमाज पढ़ना शुरू कर दी। हुजूर के बाद भी लोग इशा के बाद पढ़ते रहे, कुछ लोग सुबह के वक्त उठ के पढ़ते रहे, कुछ लोग मस्जिद में आके पढ़ने लग गए। कुछ लोगों ने यह ख्याल किया कि चूंकि इसमें हमें कुरान ज्यादा से ज्यादा पढ़ना होता है और ये बात मालूम होती है कुरान मजीद से कि अल्लाह ताला को इसमें कुरान ज्यादा पढ़ना बहुत पसंद है, तो उन्होंने जिन लोगों को ज्यादा कुरान याद था उनकी इक्तदा में उनको इमाम बना के नमाज पढ़ना शुरू कर दी। मस्जिद नबी में ये सूरत हाल रहती थी, लोग घरों में पढ़ रहे हैं, लोग मस्जिद में भी आ गए हैं, मस्जिद में आगे कोई अकेले पढ़ रहा है, कोई किसी इमाम के पीछे पढ़ रहा है। सैयद उमर रजी अल्लाह उन्होंने ये महसूस किया कि ये ठीक नहीं है, इससे कुरान मजीद के साथ भी कुछ बेअदबी का सा अंदाज हो जाता है, मुनाजत सी हो जाती है। एक आदमी कुरान पढ़ रहा है, दूसरा भी कुरान पढ़ रहा है। कुरान मजीद के बारे में अल्लाह ताला ने हमको ये अदब सिखाया है कि जब वो पढ़ा जाए तो सुना जाए उसको। तो इस ख्याल से कि ये कुरान मजीद के अदब के खिलाफ है, उन्होंने ये कहा कि अगर तुम ये पढ़ना ही चाहते हो तो ऐसे करो कि एक आदमी को इमाम मुकर्रर कर लो। चुनाचे उन्होंने एक साहिब को इसका इमाम मुकर्रर कर दिया। अब जाहिर है कि जब इमाम मुकर्रर किया जाएगा तो फिर लोग ये ख्याल करेंगे कितनी रकतें पढ़ी जाए। ये मालूम होता है कि रसूलुल्लाह सल्लम से इसकी ज्यादा रकतों की इजाजत लोगों को मालूम थी। तो उस जमाने में ये बयान किया जाता है कि लोग 23 रकतें पढ़ने लग गए। वही 23 रकतें हैं जो हमारे यहाँ ज्यादातर राइज हो गई हैं। खुद रसूलुल्लाह सल्लम के बारे में ये मालूम है और सैयदा आयशा ने इसको बयान भी किया है कि आप बिलमूम इस नमाज की 11 से ज्यादा रकतें नहीं पढ़ते थे। यानी आपका अपना अमल यही था, लेकिन इसकी इजाजत लोगों को रही। कम जिन लोगों को कुरान याद था उन्होंने ये पूछा होगा हुजूर से कि हम इसकी रकतें बढ़ा लें, تو آپ نے اس کی اجازت دے دی. صحابہ کرام کے عمل سے معلوم ہوتا ہے کہ اس کی اجازت ان کے علم میں تھی, زیادہ رکعتیں لوگ پڑھنے لگ گئے. بعد کے زمانوں میں مدینہ میں معلوم ہوتا ہے کہ لوگ 39 تک اور 41 تک یا اس سے بھی زیادہ رکعتیں پڑھتے رہے. تو اس کی کوئی پابندی نہیں ہے. قرآن مجید ختم کرنا یہ بھی ضروری نہیں ہے. اچھی بات ہے آپ قرآن مجید پورا پڑھ لیں, آپ دو مرتبہ قرآن پڑھ لیں, اور اگر آپ سمجھتے ہیں کہ قرآن مجید کا کوئی حصہ پڑھا جا سکتا ہے یہ بھی ٹھیک ہے. یعنی حضور کے زمانے میں کوئی ایسی پابندی نہیں تھی کہ ضرور پہلی رمضان سے قرآن شروع کرنا ہے اور پھر ختم کرنا ہے. لوگ اپنی سہولت کے مطابق جتنا قرآن چاہتے تھے پڑھ لیتے تھے. یہی طریقہ عام طور پر رہا.
نہیں لیکن اس کی کیا وجہ ہوئی ہے جی, پورے اس عرصے میں یعنی مسلمانوں کے ہاں بھی اور مسلمانوں کے علماء کے ہاں بھی اس نماز کو ایک انڈیپینڈنٹ نماز کے طور پر اور خاص طور پر رمضان ہی سے متعلق کر کے دیکھا جاتا ہے؟
اصل میں دیکھیے بات یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا ایک ارشاد ہے
جی
کہ میری سنت اور میرے خلفائے راشدین کی سنت کو تم مضبوطی کے ساتھ پکڑے رکھو.
جی
یہ معاملہ چونکہ سیدنا عمر رضی اللہ عنہ کے زمانے میں ہوا تو بہت سے علماء کو یہ خیال ہوا کہ حضور صلی اللہ علیہ وسلم نے جو 3 دن نماز پڑھائی تھی اس میں یہ اشارہ مضمر تھا کہ اس طریقے سے اس کی جماعت کا اہتمام کر لیا جائے, اور سیدنا عمر رضی اللہ عنہ نے گویا اسی اشارے کو یہ عملی صورت دے دی.
اچھا
یہ خیال ہوا لوگوں کا. ظاہر ہے کہ یہ ایک رائے ہے, ایک نقطہ نظر ہے, اس کے اپنے دلائل ہیں لوگوں کے پاس. جو آدمی اس پہ اطمینان رکھتا ہو اس کو اختیار کر سکتا ہے.
صحیح. جو سب ابھی آپ نے یہ جو نبی صلی اللہ علیہ وسلم کی جو تہجد کی نماز ہے جو فی الحال میں اس کا حوالہ دی, اسی حوالے سے ایک سوال ہے کہ جو نبی صلی اللہ علیہ وسلم کا اس پر تبصرہ جو احادیث کی کتابوں میں نقل ہوا جملہ غالباً یوں تھا کہ خشیت ان تفرض علیکم, اس سے جو استدلال کیا جاتا ہے وہ یہ ہے کہ چونکہ نبی صلی اللہ علیہ وسلم موجود تھے, ان کی موجودگی میں وحی آ رہی تھی, تو یہ امکان موجود تھا کہ اگر مسلمان پڑھیں جیسا کہ آپ نے فرمایا تو ان کے ذوق و شوق کو دیکھتے ہوئے اللہ تعالیٰ اس کو لازم کر دیں. تو وہ یہ کہتے ہیں کہ چونکہ ایک طرف تو نبی صلی اللہ علیہ وسلم کا یہ عمل ہمارے سامنے آ گیا, دوسرا چونکہ اب نبی صلی اللہ علیہ وسلم رخصت ہو چکے ہیں, اب وہی کا کوئی سلسلہ منقطع ہو گیا, اب اس کے فرض ہونے کا کوئی امکان نہیں ہے, چونکہ وہاں پر علت جو بیان کی گئی تھی اس کو چھوڑنے کی وہ اس کے فرض ہونے تھی, چونکہ اب فرض ہونے کا کوئی امکان نہیں ہے لہٰذا اب اس کو جاری کیا جا سکتا ہے. اس بارے میں آپ کی کیا رائے ہے؟
تو تہجد کی نماز اب مسلمان جانتے ہیں کہ ایک نفل نماز ہے, اس وجہ سے وہ تہجد کے وقت میں پڑھیں, وہ عشاء کے بعد پڑھیں, اہتمام کے ساتھ پڑھیں, اس سے کوئی فرق نہیں پڑتا. اصلی چیز یہ ہے کہ یہ نماز حقیقت میں ہے کیا؟ نماز کیا کوئی الگ نماز ہے جو رمضان میں لوگوں کے لیے نبی صلی اللہ علیہ وسلم نے مشروع فرمائی ہے, یا یہ تہجدی کی نماز ہے جس کو آپ عشاء کے بعد بھی پڑھ سکتے ہیں؟ یہ ہے اصل اختلاف. یہ نہیں ہے کہ پڑھی جائے گی یا نہیں پڑھی جائے گی, پڑھی تو جائے گی, اس لیے کہ نفل نماز ہے, بڑی خیر و برکت کی نماز ہے. اب اختلاف صرف یہ رہ جائے گا کہ یہ اصل میں کوئی زائد نماز ہے, تہجد کی نماز الگ ہے اور یہ نماز الگ ہے, یا یہ وہی نماز ہے جس کو جس کا جی چاہے وہ تہجد کے وقت پڑھ لے اور جس کا جی چاہے وہ عشاء کے فوراً بعد پڑھ لے. تو یہ اختلاف ہے. اس وجہ سے اگر یہ بات سمجھ لی جائے, یعنی اس کی یہ حقیقت اچھی طرح ذہن نشین کر لی جائے, تو پھر کسی بحث کا کوئی سوال باقی نہیں رہتا. یعنی نہ عشاء کے بعد پڑھنے والے کو آپ یہ کہہ سکتے ہیں کہ وہ غلط کام کر رہا ہے. میں نے تو عرض کر دیا کہ حضور صلی اللہ علیہ وسلم سے اس کی اجازت روایتوں میں صراحت کے ساتھ بیان ہوئی ہے. یعنی یہ بیان ہوا ہے تہجد کی نماز کے بارے میں کہ لوگوں نے پوچھا کہ ہم اس کو عشاء کے بعد پڑھ سکتے ہیں, آپ نے فرمایا کہ ہاں پڑھ سکتے ہیں, کوئی مسئلہ نہیں.
اچھا اس میں یعنی جو نام اس کے لیے تراوی کا استعمال ہوا ہے, یعنی تہجد کا نام بھی تو استعمال ہو سکتا تھا, تراوی کا لفظ کس سینس میں استعمال ہوتا ہے؟
لوگوں نے اصل میں جب اس نماز کو اس اہتمام کے ساتھ پڑھنا شروع کیا, ایک امام مقرر کر دیا, تو 4 رکعتوں کے بعد تھوڑی دیر کے لیے بیٹھ جاتے تھے, اس کو عربی زبان میں ترویہ کہتے ہیں.
اچھا
یعنی
اچھا
ایک طرح سے تھوڑی سی استراحت سی ہو جاتی تھی, تو اسی کی جمع تراوی ہے.
اچھا
اور یہ نام پڑ گیا. ویسے صحابہ کرام کے زمانے میں اس کو قیام اللیل کہا جاتا تھا,
جو تہجد ہی کی نماز کے لیے.
مگر رسول اللہ صلی اللہ علیہ وسلم سے کسی روایت میں یا صحابہ کرام سے کسی روایت میں تراوی کا لفظ استعمال نہیں ہوا.
سر میں یہی جاننا چاہتی تھی کہ رات کی جو آخری نماز ہے یعنی نوافل کے صورت میں جو ہم پڑھتے ہیں, کسی جگہ ہم اسے وتر کہتے ہیں, کسی جگہ ہم اسے تراوی رمضان میں کہتے ہیں, رات کو اگر لیٹ اٹھ کے پڑھتے ہیں تو تہجد کہتے ہیں. سر یہ ناموں کا جو ڈفرنس ہے یہ بھی کوئی انڈیکیشن ہوگی ڈیفینیٹلی, وہ کیا ہے؟ مطلب ہے کہ ہم وتر کیوں کہتے ہیں, تراوی کیوں کہتے ہیں, تہجد کیوں کہتے ہیں, یہ کیا فرق ہے؟
ایک ہی نماز ہے, مختلف پہلوؤں سے اس کے مختلف نام رکھ لیے گئے ہیں. تہجد کا مطلب ہے نیند توڑ کر اٹھنا, چونکہ عام طور پر لوگ سونے کے بعد اٹھتے تھے اور اٹھ کر یہ نوافل پڑھتے تھے, تو اس کو تہجد کہا گیا. قرآن مجید میں یہ لفظ آیا ہے, اسی مفہوم میں آیا ہے, وہ من اللیل فتہجد بھی, یعنی آپ نیند توڑ کر رات میں اٹھیے اور اٹھ کر قرآن مجید کی تلاوت کیجئے اور اللہ تعالیٰ کے حضور میں اس طریقے سے نماز پڑھیے. تو یہ تہجد کا لفظ جو ہے یہ وہاں سے اختیار کر لیا گیا. قیام اللیل رات کے وقت آپ کھڑے ہوتے ہیں, رات کے وقت نماز پڑھتے ہیں, تو قیام اللیل کا لفظ استعمال کیا گیا. اچھا یہ لفظ بھی قرآن مجید سے اخذ کیا گیا ہے. سورہ مزمل میں جہاں رسول اللہ صلی اللہ علیہ وسلم کو اس کا حکم دیا گیا ہے وہاں یہ قم اللیل الا قلیلا, تو اس سے قیام اللیل کی تعبیر اختیار کر لی گئی, رات کے وقت کا قیام. یہ لفظ بھی گویا یوں سمجھیے کہ ایک خاص قرآن مجید کے اسلوب سے اخذ کر کے لوگوں نے اس نماز کے لیے اختیار کر لیا ہے. ایسا ہی معاملہ تراوی کا, جیسے میں نے آپ سے عرض کیا کہ جب بعد کے زمانے میں لوگوں نے ایک خاص طریقے سے چار چار رکعتوں کے بعد بیٹھنا شروع کیا اور پھر اس میں ترویح یعنی گویا راحت کے کچھ وقفے آنے شروع ہو گئے تو اس کی جمع تراوی یہ لفظ استعمال ہونے لگ گئے. تو ایسا ہوتا ہے, انسان کا معاملہ یہ ہے کہ وہ مختلف چیزوں کو مختلف زاویوں سے نام دیتا چلا جاتا ہے.
وتر کا لفظ,
وتر چونکہ یہ نماز ہمیشہ تاک پڑی جاتی ہے تو اس لیے اس کو وتر بھی کہہ لیتے ہیں. یعنی جس طرح مغرب کی نماز ہمیشہ تاک پڑھتے ہیں, وہ کبھی جفت نہیں پڑی جاتی, چار رکعت نہیں پڑی جاتی, کبھی بھی تین رکعت پڑی جاتی ہے, تو ایسے ہی تہجد کی نماز بھی ہمیشہ تاک پڑی جاتی ہے. آپ تین رکعت پڑھیں گے, پانچ رکعت پڑھیں گے, سات پڑھیں گے, نو پڑھیں گے, گیارہ پڑھیں گے, تو چونکہ تاک پڑی جاتی ہے اس وجہ سے اس کو وتر کہتے ہیں.
سر تو ہم مغرب کی نماز کو وتر کیوں نہیں کہتے؟
مغرب کی نماز کو بھی وتر ہی کہتے ہیں. چنانچہ حدیث میں نے جیسے کہ عرض کیا, یہ بیان کیا گیا ہے کہ یہ دن کے وتر ہے,